यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न असफल। प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा 63 र विपक्षमा 194 मत। संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको आन्तरिक तयारी। नदीको बहाव उच्च रहेको र साँझ परेकाले चितवनको सिमलतालमा पहिरोले बगाएको 2 बसको खोजी आजका लागि स्थगित। र चीन र रूसबीच संयुक्त सैन्य अभ्यास शुरू।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्तावको पक्षमा 63 र विपक्षमा 194 मत परेको थियो। प्रतिनिधि सभामा मत विभाजनको नतिजा घोषणा गर्नुहुँदै सभामुख देवराज घिमिरे।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा 63 मत, प्रस्तावको विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा जम्मा 194 मत र मत दिन भन्ने पक्षमा जम्मा 1 मत परेको छ। माननीय सदस्यहरू, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा 63 मत परेको र उक्त संख्या प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत नभएकोले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दछु।
यसअघि प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सुशासनमा कुनै सम्झौता नगर्ने आफ्नो अठोटका कारण पछिल्लो राजनैतिक अवस्था सृजना भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सहमति विपरीत संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजान आग्रह गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गर्नुभयो।
अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ तपाईँहरूले। लामो संघर्ष र ठूलो बलिदानबाट नेपाली जनताले प्राप्त गरेका अधिकार खोज्ने जमर्को गर्दै हुनुहुन्छ। तपाईँहरूको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा तपाईँहरूको सहमतिको तरिका, समय कुन रोज्नुभयो सहमतिको लागि भन्ने कुरा आम जनताले नजिकबाट हेरिरहेका छन् र बोध गरिरहेका छन्। त्यसको हिसाब नेपाली जनताले राखिरहेका छन् भन्ने म भन्न चाहन्छु। यो पटक नयाँ समीकरण बन्दै गर्दा तपाईँहरू दुईटा मिल्न मन छ भने मिल्नुहोस्, म प्रतिपक्षमा जानेछु त्यही दिन भनेकै थिएँ। आज त्यही दिन आयो, मेरो लागि अनौठो त मैले केही पनि मानेको छैन।
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवर्धन र सामाजिक सेवा प्रवाहमा सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले समावेशितालाई खारेज गर्ने मनसायले नयाँ गठबन्धन बनेको भन्दै जनताको स्वीकार्यता र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव नहुने बताउनुभयो।
संविधान संशोधन जस्तो जटिल र संविधान विषयमा खेलाची नगर्नु होला। राष्ट्रिय सभाको सबभन्दा ठूलो दल माओवादी केन्द्र त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन? अस्थिरताको कारण देखाएर तपाईँहरूले समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त गर्न खोज्नु भएको स्पष्ट देखिएको छ। संविधान संशोधन नै गर्ने हो भने आउनुहोस्, खुला छलफल गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाउँ, दलित र महिलाको प्रतिनिधित्व अझै बढाउँ, महिला उत्पीडित वर्ग जाति र क्षेत्रको सम्मानजनक प्रतिनिधित्व यो संविधानको आत्मा हो। यसलाई खोसेर फेरि महिला दलित आदिवासी जनजाति मधेसी थारू मुस्लिम लगायतका धार्मिक अल्पसंख्यकलाई पहिले जस्तै राज्यका निकायमा प्रतिनिधित्व विहीन बनाउने षड्यन्त्र अब नेपालमा किमार्थ सफल हुने छैन।
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार नबन्ने भन्दै यस्तो गठबन्धनले निरंकुशता र लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार सञ्चालन गर्न आफूलाई कुनै रूचि नभएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले देश बाढ़ी पहिरोको चपेटामा परेकाले सरकार चौविसै घण्टा उद्धार र राहतका काममा लागिरहेका बेला सरकारलाई प्रभावहीन बनाउन प्रयास भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय र कुनै पनि नियुक्ति नगरिएको स्पष्ट पार्नुभयो। प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विश्वासको मतको अस्थिरता हटाउन र मुलुकमा आर्थिक स्थायित्व कायम गर्न प्रमुख दलहरू एक ठाउँमा उभिएको बताउनुभयो। प्रमुख सचेतक लेखकले संविधानको समयानुकूल संशोधन संवैधानिक सर्वोच्चताको उपज भएको भन्दै समावेशिता र लोकतन्त्रलाई कमजोर पार्ने नभई थप समृद्ध तुल्याइने बताउनुभयो। छलफलमा नेकपा एमालेका सचिव एवं सांसद योगेश कुमार भट्टराईले देशलाई अग्रगमनमा लैजान आफूहरूले संविधान संशोधनको कुरा उठाएको बताउनुभयो। सांसद भट्टराईले नेकपा माओवादीको सहभागितासहित संविधान संशोधन गर्न चाहेको उल्लेख गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले बाढ़ी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको जनधनको क्षतिप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले आज बिहान नारायणगढ़ मुगलिङ सड़क खण्डको सिमतालमा पहिरोले बस बगाउँदा बेपत्ता भएका यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न बाढ़ी पहिरोबाट पीड़ित नागरिकलाई उचित राहत उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 गते आइतबार दिनको 3 बजे बस्नेछ। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन असफल हुनुभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नु अघि नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न नेपाली कांग्रेस नेकपा एमाले सहितका दलले तयारी गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा दुई वा दुई भन्दा बढ़ी दलको सरकार गठन हुन सक्ने अवस्था रहेसम्म सर्वोच्च अदालतको नजिर बमोजिम संविधानको धारा 76(2) नै सरकार गठनका लागि आह्वान हुनेमा विश्वास व्यक्त गर्नुभयो। कांग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले आफूहरू एमालेसँगको सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्न स्पष्ट रहेको बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको विश्वासको मत असफल भएको जानकारी पाएपछि सम्भवत आजै वा भोलिसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गर्ने र प्रक्रियामा सहभागी हुने बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राष्ट्रपति पौडेलले संविधानको धारा 76(2) अहिलेको सरकारले विश्वासको मत नपाएकाले अब धारा 76(3) ठूला दलका नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति पौडेलले आह्वान गर्नुपर्ने आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले वर्तमान सरकारमा रहेर देश र जनताका लागि इमानदार रूपमा काम गरेको र अबका दिनमा प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्ने बताउनुभयो। चितवनको सिमलतालमा पहिरोमा पुरिएका दुई बस र त्यसमा रहेका यात्रुहरूको खोजी तथा उद्धार कार्यमा संलग्न गोताखोरहरूको टोलीले आजका लागि उद्धार कार्य स्थगित गरेको छ। त्रिशुली नदीको बहाव उच्च रहेको र साँझ परेकाले उद्धार कार्य रोक्नु परेको जानकारी दिनुहुँदै चितवनका डीएसपी भेषराज रिजालले भोलि पुनः खोज जारी राख्ने बताउनुभयो। यतिखेर हामीसँग चितवन संवाददाता सूर्य अधिकारी हुनुहुन्छ। चितवनमा भएको बस दुर्घटनाको बारेमा बसलाई पहिरोले पुरेको बगाएको विषयमा थप जानकारी दिनका लागि चितवन संवाददाता सूर्य अधिकारी। सूर्यजी
हजुर सर,
अहिले त्यहाँको पछिल्लो अवस्था के छ? उद्धार कार्यालयलाई स्थगित गरिएको भनिएको छ, त्यो बाहेक तपाईँसँग के जानकारी छ?
उद्धार कार्य अब साँझ पनि परेको र बहाव, पानीको बहाव पनि एकदम करेन्ट जुन छ त्यो एकदम बहाव उच्च र गहिराई पनि भएको र पानी पनि धमिलो भएको कारणले र बेलुका साँझ पनि परेको हुनाले उद्धार कार्य लगभग 6:30 बजेबाट रोकिएको भनेर जानकारी भएको छ। भोलि मौसम अनुकूल भएमा फेरि उद्धार कार्यलाई पुनः चाहिँ निरन्तरता दिने जिल्ला प्रहरीकाले चितवनले जानकारी दिएको छ।
अहिलेसम्म खोजी कार्यमा केही त्यस्तो पहिचान भएको अथवा केही भेटिएको छ?
खोजी कार्यमा सबै सेना, सशस्त्र जनपद प्रहरी, गोताखो लगायतको टोलीले विभिन्न उपायहरू, विभिन्न टेक्निकहरू, विभिन्न प्रविधि अवलम्बन गर्दा पनि जस्तै अब तपाईँको चुम्बकहरू खसालेर ठुला ठुला भाटाहरूले चाहिँ सम्भावित एरियामा चाहिँ पठाएर भाटाहरूको माध्यमबाट र 5 किलोमिटरसम्म मोटर बोट 5 मोटर बोटले चाहिँ खोज्दा पनि र 5 किलोमिटरसम्म घटनास्थलबाट 5 किलोमिटरसम्म खोज्दा पनि आज कुनै पनि त्यस्तो सम्भावित यात्रुको अथवा गाडीको कुनै अवशेष अथवा केही चाहिँ सामानहरू केही पनि नभेटाएको चाहिँ प्रहरीले जनाएको छ सर।
हुन्छ, हस् सूर्यजी, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो हाम्रा चितवन संवाददाता सूर्य अधिकारी। भरतपुर महानगरपालिका 29 सिमलतालमा आज बिहान करिब 3 बजे वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश 03006X1516 नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश 03001X2495 नम्बरको बसलाई लेदो सहितको पैह्रोले बगाएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईवटा बस त्रिशुली नदीमा खस्दा 60 जना यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न भागमा बाढ़ी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गर्नुभएको छ। चितवनमा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई उहाँले सामाजिक सञ्जाल मार्फत निर्देशन समेत दिनुभएको छ। यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिमलतालको पहिरोमा दुईवटा यात्रुवाहक बस परेको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै त्रिशुली नदीमा आज बिहान दुवै बस खस्दा करिब 60 यात्रुको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानमा परि भएको जनधनको क्षतिप्रति सभापति देउवाले दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 77 उपधारा 3 बमोजिम अर्को मन्त्री परिषद गठन नभएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान मन्त्री परिषदले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 76 उपधारा 2 बमोजिम 2079 पुष 10 गते नियुक्त प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा 100 उपधारा 2 बमोजिम आज प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा 3 बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको प्रतिनिधि सभाका सभामुखको आज पत्र प्राप्त हुन आएकाले अर्को मन्त्री परिषद गठन नभएसम्म वर्तमान मन्त्री परिषदले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कास्कीको पोखरा महानगरपालिका 19 पुरनचौर तल्ला कोटमा गए रातीको पहिरोमा परेर 7 जनाको मृत्यु भएको छ। पुरनचौरका कुलबहादुर परियारको घर गए रातीको पहिरोमा पुरिँदा उहाँको परिवारका 6 सहित 7 जनाको मृत्यु भएको हो। मृतक मध्ये 5 जनाको आज साँझ माछा पुछ्रे गाउँपालिका 2 स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाह संस्कार गरिएको स्थानीयवासी किशोर प्रसाद गौतमले जानकारी दिनुभयो। पहिरोमा मृत्यु भएका कुलबहादुर सहित उनकी आमा 85 वर्षीय लक्ष्मीया, पत्नी 43 वर्षीय मनकुमारी, 15 वर्षीय छोरी प्रसन्ना र छिमेकी राधिका परियारको अन्त्येष्टि गरिएको हो। सोही घटनामा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका बस्ने कुलबहादुरका छोरी प्रभा र ज्वाई अस्मित परियारको मृत्यु भएको छ। कास्कीका 3 छुट्टा छुट्टै स्थानमा गए रातीको पहिरोमा परेर 11 जनाको मृत्यु भएको हो। रौतहटमा जन्ती बोकेको स्कर्पियो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। देवाही गोनाही नगरपालिकाको धरहरीबाट जन्ती बोकेर सर्लाही जिल्लाको चक्रघाट फर्कने क्रममा स्कर्पियो गाड़ीलाई स्कर्पियो गढ़ीमाई नगरपालिका वड़ा नम्बर 6 सिंगारमन धर्मपुरमा दुर्घटना हुँदा काठमाडौँ निवासी कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा 3 निवासी 7 वर्षीय श्वेता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षा लागेसँगै मनसून सक्रिय हुँदा देशभर बाढ़ी पहिरो लगायत विपज्जन्य घटनाहरू बढ़ेका छन्। केही दिन अझै पानी पर्ने क्रम जारी रहने भएकाले नागरिकलाई सावधान रहन र सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वअनुमान महाशाखाले आग्रह गरेको छ। संवाददाता कल्पना दाहालको रिपोर्ट।
लगातार वर्षा हुँदा बाढ़ी पहिरोले देशभर जनधनको क्षतिलाई बढ़ाइरहेको छ। मनसून सक्रिय भएसँगै लगातारको भारी वर्षाले देशभरका नागरिक पीड़ित बनेका छन्। पानी पर्ने क्रम जारी रहेसँगै तराईमा बाढ़ी र पहाड़मा पहिरोका कारण मानिसहरूले ज्यान गुमाइरहेका छन्। भारी वर्षाको अझै सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा अझै पनि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद विनु हर्जनले जानकारी दिनुभयो।
कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशका थोरै स्थानहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। पोखरा आसपास यो पहाड़ी भूभाग मधेसको त अब तराई भूभाग नै भइहाल्यो। प्रदेश एकको पनि तराई भूभागतिर चाहिँ पानी पर्ने सम्भावना चाहिँ छ है।
निरन्तरको वर्षासँगै देशभर लेदो सहितको पहिरो जाने क्रम बढ़ेको छ। सकेसम्म वर्षाको समयमा यात्रा नगर्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। वर्षातका कारण सड़क भासिने, लेदो सहित पहिरो गएर सवारी साधन पुरिने, बगाउने समस्या बढ़ेको र नदी तथा खोला बढ़ने हुँदा त्यस क्षेत्रका बासिन्दाले पनि विशेष सावधानी अपनाउनु पर्नेछ। यद्यपि मनसूनको न्यूनचापीय रेखा दक्षिणतिर सरेको हुनाले विस्तारै पानी पर्ने क्रम घट्दै जाने मौसम विद महर्जनले बताउनुभयो। उहाँका अनुसार शनिबारदेखि घाम लाग्न शुरू हुनेछ।
मनसुनको निम्न चापीय रेखा चाहिँ अलिकति दक्षिणतिर रातिबाट चाहिँ बिस्तारै पानी चाहिँ कम हुँदै जानेछ। अब पानी नपर्ने भनेको चाहिँ हुँदैन, पानी पर्छ, हल्कादेखि मध्यम वर्षाको चाहिँ सम्भावना रहन्छ। भारी वर्षाको सम्भावना चाहिँ कम हुँदै जान्छ, भोलिबाट नै घाम लाग्ने जस्तो देखिन्छ।
भारी वर्षाका बेला बाढ़ी पहिरोको जोखिम भएका ठाउँमा सकेसम्म नजाने र जोखिम क्षेत्रमा भए तत्काल त्यहाँबाट सुरक्षित स्थानमा जानु नै अहिलेको अवस्थामा बुद्धिमत्तापूर्ण हुने देखिन्छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। चीन र रूसका सशस्त्र बलले दक्षिण चीनको झान्जियाङ शहर नजिकै पानी र हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास शुरू गरेको चीनका राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ताले जनाएका छन्। प्रवक्ता झान सिया ओगाङले पत्रकार सम्मेलन मार्फत चीन रूस वार्षिक सैन्य संलग्नता योजना र द्विपक्षीय सम्झौता अनुसार संयुक्त समुद्री अभ्यास 2024 जुलाईको मध्यसम्म चल्ने जानकारी दिनुभयो। यसको उद्देश्य समुद्री सुरक्षा खतरालाई संयुक्त रूपमा सम्बोधन गर्ने, विश्वव्यापी क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने सेनाको संकल्प र क्षमताहरू प्रदर्शन गर्ने रहेको उहाँले बताउनुभयो। विश्वभर हरेक दिन लगभग 800 महिलाको गर्भावस्था र प्रसवको समयमा हुने मृत्यु जोखिमपूर्ण रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताउनु भएको छ। गुटरेसले हरेक वर्ष जुलाई 11 मनाइने विश्व जनसंख्या दिवसमा आफ्नो सन्देशमा यो तथ्याङ्कको खुलासा गर्नुभएको हो। यो वर्ष जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आईसीपीडी कार्यक्रमको 30 वार्षिक उत्सवमा प्रतिज्ञाहरूलाई वास्तविकतामा परिणत गर्ने प्रयास र लगानीलाई गति दिने संकल्प गर्ने वर्ष पनि हुनुपर्ने संयुक्त राष्ट्रसंघका महासचिवले बताउनुभयो। 21 शताब्दीमा पनि लगभग 800 महिलाहरू हरेक दिन गर्भावस्था तथा प्रसवको समयमा मृत्यु हुनु अपमानजनक अवस्था हो र यसरी ज्यान गुमाउनेको संख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको गुटरेसले बताउनुभयो। डेमोक्रेटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ़दो दबावबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आफ्ना चिन्ताहरू सम्बोधन गर्न सुझाव दिएमा न्यूरोलोजिकल परीक्षण गर्न आफू तयार रहेको बताउनु भएको छ। नेटो शिखर सम्मेलनको समापनमा आयोजित उच्चस्तरीय पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले आफू राष्ट्रपति कार्यकालमा रहँदा 3 पटक मस्तिष्क स्वास्थ्य जाँच गरेको बताउनुभयो। मैले हरेक दिन लिने निर्णयबाट मेरो न्यूरोलोजिकल क्षमताको परीक्षण भइरहेको छ, उहाँले भन्नुभयो। पत्रकारहरूसँग सम्वाद गर्ने क्रममा राष्ट्रपति बाइडेनले आफू राष्ट्रपति पदको प्रतिस्पर्धाका लागि प्रतिबद्ध रहेको बताउनुभयो। जुन 28 पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सीएनएन बहसपछि नेताहरूले बाइडेनलाई राष्ट्रपति पदको प्रतिस्पर्धाबाट पछि हट्न दबाव दिइरहेका छन्। अब आर्थिक समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था क्रमशः सुधार उन्मुख भएको बताउनु भएको छ। प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवर्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार हुँदै गएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले संघ प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तर सम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद, प्रशासनिक समन्वय परिषद तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको बताउनुभयो। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सूचकसहित कार्ययोजना निर्माण गरिएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका अनुसार बजेट पूर्व तयारीका सबै काम सकिएकाले साउन 1 नै बजेट कार्यान्वयन प्रभावकारी ढंगले अघि बढ़नेछ। बजेटको प्रभावकारी कार्यान्वयन र अर्थतन्त्रको सुधारका लागि आगामी आर्थिक वर्षमा आयोग गठन गर्ने तयारी गरिएको अर्थ मन्त्रालयका राजस्व सचिव डाक्टर रामप्रसाद घिमिरेले बताउनुभयो।
सुधारको कुरालाई दुईटा हिसाबले हेरौँ। एउटा हिसाब चाहिँ समग्र अर्थतन्त्रको सुधारको लागि चाहिँ हामी एउटा आयोग गठन गर्छौँ भनेका छौँ, त्यसको चाहिँ टर्म्स अफ रेफरेन्स तयार गरेर समग्र मुलुकको अर्थतन्त्रलाई चाहिँ कसरी सुधार गर्ने भन्ने एउटा पक्ष भयो भने, दोस्रो पक्ष चाहिँ अब विभिन्न क्षेत्रलाई जस्तो राजस्वको क्षेत्रमा सुधार, खर्चमा सुधार यी लगायतको विषयहरू छन्। यसपटि हामीले चाहिँ यो आन्तरिक राजस्व परिचालन रणनीति यो पटक यो वर्ष बनाएका छौँ, आउँदो यो साउनदेखि त्यो चाहिँ कार्यान्वयनमा जान्छ। मलाई लाग्छ राजस्व चाहिँ प्रशासनको सुधारको सन्दर्भमा त्यसले पनि केही मद्दत पुर्याउँछ। हामीले आर्थिक विधेयक मार्फत पनि सुधारका कुराहरू अगाडि ल्याएको छ, त्यसले पनि केही सकारात्मक नतिजा दिन्छ भन्ने लाग्छ। क्रमशः खर्च गर्ने निकाय, व्यक्ति, पदाधिकारीलाई चाहिँ जवाबदेह बनाउने, साधन स्रोतको चाहिँ विन्यासलाई चाहिँ आवश्यकता अनुसार चाहिँ रिस्ट्रक्चर गर्ने र यसलाई चाहिँ जसले दण्ड र सजायको व्यवस्थालाई चाहिँ बढी प्रभावकारी बनाउन सक्यौं र अनुगमन र मूल्याङ्कनको आधारमा कति सुधार भयो त त्यो पनि आकलन गर्ने जुन परिपाटी हामीले बसाउन सक्यौं भने मलाई लाग्छ हामी आशावादी हुन सक्ने ठाउँ छ।
पछिल्लो समय आर्थिक क्रियाकलापमा क्रमिक सुधार हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किसानलाई दूधको रकम तत्काल उपलब्ध गराउनुपर्ने बताउनु भएको छ। विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका 8 जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको छ। विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीलाई मुख्यमन्त्री कार्कीले समस्या समाधान गर्न निर्देशन दिएको बताउनुभयो। किसानलाई 32 करोड़ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर साधारणदेखि पूर्णतया बदलिरही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 12.8 मिलिमिटर। काठमाडौँको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 29.6 मिलिमिटर। पोखराको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 102.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 53 मिलिमिटर र दिपायलको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 11 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न असफल। प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा 63 र विपक्षमा 194 मत। संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेको आन्तरिक तयारी। नदीको बहाव उच्च रहेको र साँझ परेकाले चितवनको सिमलतालमा पहिरोले बगाएको दुई बसको खोजी आजका लागि स्थगित र चीन र रूसबीच संयुक्त सैन्य हवाई अभ्यास शुरू। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।